मार्थाको आत्मकथन समाप्त हुन्छ। तिनी आफ्नो कुराको प्रभाव विचार गर्न पुत्रपुत्रीहरूमाथि दृष्टिपात गर्छिन्। पुत्रपुत्रीहरूमा अनुकूल प्रभाव परिरहेको हुन्छ। तिनीहरूको श्रवण तन्मयता अझै भङ्ग भइसकेको हुँदैन। अन्ततः बस्तीमा सबभन्दा ज्ञानी भनी कहलिएको पुत्र कपिल सबभन्दा पहिले आफ्नो चेष्टा बदलेर आदिमातालाई सम्बोधन गर्छ। आदिमाता, हजुरको मुखारविन्दबाट पूर्वजन्मको सत्यकथा श्रवण गर्ने अभिलाषा परिपूर्ण भयो। हामी कृतकृत्य भयौँ। आदिमाता प्रेममा विश्वास गर्नुहुन्छ र आदिगुरूलाई प्रेम गर्नुहुन्छ। यो कुरा सुन्दा हामी अत्यन्त हर्षित भएका छौँ। हाम्रा आदिगुरू प्रेमको प्रतिमूर्ति हुनुहुन्छ, प्रेमको साकार प्रतिमा। सम्भवतः सत्यप्राप्तिका लागि प्रेम पीडित हुनु उहाँको नियति थियो। उहाँ यस स्तरबाट माथि उक्लिसक्नु भएको छ। त्यसैले आदिमाताको प्रेमले सत्यको नयाँ ढोका पनि खुल्न सक्छ। खुल्यो भने हामी सबै लाभान्वित नै हुनेछौँ। आदिमाता, आदिगुरूको अहम्वादले जुन मानव जातिको एकमात्र सत्य जीवनवाद हो प्रेमको विरोध गर्दैन, म निवेदन गर्छु। पुत्र, मैले अहमको अर्थ बुझ्न सकेकी छैन। मलाई यति नै थाहा छ, अहङ्कारले विश्व जलेको छ, तहस नहस भएको छ धेरैपल्ट। त्यसैले विश्वमा मलहम जस्तो प्रेमको आवश्यकता छ। आदिमाताको कुरा सत्य हो, तर मानव प्रेम, क्षमा, करुणा र दया जस्ता भावनाहरूलाई केन्द्रमा प्रतिष्ठित गर्ने धर्महरूद्वारा पनि विश्व जलेको छ धेरैपल्ट। प्रेमको उन्माद अहङ्कारले पनि पृथ्वीलाई तहस नहस पारेको छ। पुत्र, तिमी आदिगुरुको साँच्चै नै सुयोग्य पुत्र रहेछौ, मार्था प्रशंसा गर्छिन्। ज्ञानी पुत्र मुसु मुसु हाँस्छ। पुत्रपुत्री संघका पदाधिकारीहरू गएपछि मार्था मैचाङ मार्फत जमुनालाई डाक्छिन्। जमुना आशंकाग्रस्त अनुहार लिएर मुख फुलाउँदै आउँछे। मार्था उसलाई आफूसँगै बसालेर प्रेमको तर्फबाट सम्झाउन थाल्छिन्। जमुना, प्रेम सज्जन प्रकृतिको असल स्वभावको केटो हो, आदिगुरुको महत्वपूर्ण चेलो पनि हो। उसको मन नबिगारिदेऊ, ऊ तिम्रा लागि उपयुक्त वर हो। जमुना भन्छे, मलाई त्यो मान्छे मनै पर्दैन आदिमाता, ऊ तिमीलाई असाध्य प्रेम गर्छ, यो कुरा तिमीलाई थाहा छैन। थाहा छ, तर एक हातले मात्र ताली बज्दैन भन्ने कुरा उसलाई पनि थाहा हुनुपर्छ। जमुना, जहिले पनि प्रेम एकतर्फी हुन्छ, एकजनाले नै सबभन्दा पहिले प्रेम गर्छ, अर्कोतर्फबाट त सिर्फ स्वीकार वा अस्वीकार हुन्छ। म स्वीकार गर्न सक्दिनँ अरे, किन? अनुहारै मन पर्दैन, हृदय हेर न, मान्छेको प्रेम हृदयमा हुन्छ। अनुहार र शरीर त क्षणिक परिवर्तनशील कुरा हुन्। अनुहार मन परेर गरिने प्रेम अनुहार बिग्रेपछि समाप्त हुन्छ। प्रेम हृदयले एक अस्तित्वलाई गरिन्छ। आदिगुरुका चेलाचेलीहरू प्रेमका क्षणिक उन्मादबाट मुक्त हुनुपर्छ। सामान्य आकर्षण र विकर्षणका खेल पशुहरूले खेल्छन्। मान्छेको प्रेम भोगविलास गर्नका लागि होइन, इतिहास रचनाका लागि हो। जमुना, कुरा सुन्दैछौ? मलाई त्यस्तो कुरा थाहा छैन, जमुना उत्तर दिन्छे। मार्था भन्छन्, त्यसैले त सम्झाउँदैछु, प्रेमलाई उच्च दृष्टिले हेर्ने प्रयास गर, आदिम पशु दृष्टिभन्दा माथिबाट। मलाई थाहा छ, प्रेम एक व्यक्तिगत कुरा हो, कोही त्यसै मनपर्छ, कोही त्यसै मन पर्दैन। जमुना, म तिमीलाई कुनै प्रकारको करबल गर्दिनँ, तर पूजा गर्ने मान्छेलाई ढुङ्गा नहान यति चाहिँ भन्छु। मैले ढुङ्गा हानेकी छैन, के चासो मलाई? जमुना मुख फुलाउँदै जुरुक उठ्छे, रेखापट्टि फर्केर बरबराउन थाल्छे। मार्था छक्क पर्छिन्, तिनलाई सम्झाउन अन्य कुनै उपाय सुझ्दैन। त्यसबेला म पनि यस्तै निर्मोही थिएँ, तिनको मनमा प्रतिध्वनित हुन्छ। जमुना गएपछि मैचाङ बरबराउँदै आइपुग्छे, आदिमाता मैले भनेकै थिएँ। मार्थालाई वाक्क दिक्क लाग्छ। एकछिनसम्म मैचाङको मुखबाट जमुना र जमुना जस्ता तरुणी आइमाईहरूको कटु आलोचना सुनिरहन्छन्। पुरै कुरामा मैचाङको मुखबाट एउटा विशेष कुरा निस्कन्छ, सबै आइमाईले प्रेमको अर्थ बुझ्ने भए संसारमा खराब चरित्रहरू हुने नै थिएनन्। मैचाङ आफ्नै सुरले बरबराउँदै भान्साखण्डमा लागेपछि मार्था बाहिर निस्कन्छन्। घाम अस्ताइसकेको हुन्छ, तर हावा नचलेको हुनाले साँझको आँगनमा जाडो लाग्दैन। मार्था यताउति नअल्मलिकन सिधै आदिवनमा पुग्छिन्। टाढैबाट तिनी प्रशान्तलाई देख्छिन्, जो नारेश्वरको रूपमुनि ध्यानमग्न मुद्रामा बसिरहेको हुन्छ। मार्था छिटो छिटो कदम बढाउँदै त्यहाँ पुग्छिन्। प्रशान्त, मैले सबै कुरा भनिदिएँ। के सबै कुरा आदिमाता? ती सबै कुरा जुन हामीबीच घटेका थिए। पुत्रपुत्री सङ्घले साह्रै आग्रह गर्यो हाम्रो पूर्वजन्मका सत्य कुराहरू जान्न। मैले इन्कार गर्न सकिनँ, झुटो बोल्न पनि सकिनँ। आखिर म तिनीहरूकी माता हुँ, तिनीहरूलाई निराश पार्न सकिनँ। प्रशान्त, तिमी रिसाउन त रिसाउन। मार्था सशङ्कित हुँदै उसको अनुहार जाँच्छिन्, तर ऊ बिना कुनै भाव शान्तिपूर्वक आँखा चिम्लिदिन्छ। एकछिन मार्था प्रतीक्षा गर्छिन्, तर उसको मौन प्रशान्ति असह्य भएपछि तिनी उसको काँचमा मात्र घस्कझाउँछिन्। प्रशान्त, बोल न, तिमी रिसाउन त रिसाएनौ। प्रशान्त आँखा खोल्छ, भाव दृष्टिले तिनलाई हेर्छ र बोल्छ, आदिमाता, पुत्रपुत्रीहरूले सत्य तथ्य कुरा बोध गर्दा म रिसाउनुको के प्रयोजन हुन्छ? म सत्यलाई छोपेर सत्य सन्धान गर्न सक्दिनँ। मार्था एक नितान्त औपचारिक जवाफ पाउँछिन्। तिनको अन्तर्मनले प्रशान्त रिसाएको छ भन्ने सूचना दिन्छ, तर प्रशान्तको अनुहार र शब्दमा तिनी रिसको कुनै निशाना फेला पार्न सक्दिनन्। नेपालीहरूको बडा दशैं समाप्त भएर यमपञ्चक अर्थात् तिहार आउँछ। गाउँघरमा र जान्छ। बस्तीका बासिन्दाहरू टाढा टाढा गाउँघरमा भैलो देउसुरे खेलेको, मादल बजाएर रातभरि गीत गाएको आवाज सुन्छन्। बस्तीमा कुनै प्रकारको धार्मिक बन्धन हुँदैन, तर त्यहाँ धार्मिक स्वतन्त्रताको उपभोग कसैले पनि गर्दैन। बस्तीको दिनचर्या यथावत चलिरहन्छ र यो नै तिनीहरूको धर्म अथवा कर्म हुन्छ। तिहार सकेपछि जाडो पलाउँछ। नौडाँडाको त्यस पाखोमा सिरेटोको सोझो आक्रमणले गर्दा जाडोमा वृद्धि हुन्छ, तर दिनभर घाम लाग्न छोड्दैन। दिउँसोतिर घाम प्रचण्ड हुँदा अझै जाडो महिनाको आगमन भएको छैन भन्ने भ्रम मानिसहरूलाई पर्छ। कहिलेकाहीँ बिहानदेखि बदली भयो भने र मध्याह समयदेखि नै सिरेटोको झोकाले हिर्काउन थाल्यो भने मानिसहरू जाडो महिना चाँडै आएछ भन्ने राय व्यक्त गर्न थाल्छन्। मौसम सम्बन्धी मानिसहरूको विचार मौसम अनुसार बदलिरहन्छ। बस्तीका सबै संकायहरू पुत्रपुत्री संघको नेतृत्वमा आदि गुरु पर्व मनाउने तयारीमा लाग्छन्। आदि गुरु पर्व मङ्सिरको 15 गते परेको हुन्छ। पहिलोपल्ट मनाउन थालिएको आदि गुरु पर्व जुन बस्तीका बासिन्दाहरूको लागि सर्वाधिक प्रसन्नता र आनन्दको चाड हुन्छ। कसरी मनाउने भन्ने सम्बन्धमा पुत्रपुत्री संघसहित सबै संकायको संयुक्त बैठकहरू पटक पटक बस्छन्। आदिमातासित पनि राय सल्लाह र शुभाशीर्वाद मागिन्छ। मार्था आफ्नो राय व्यक्त गर्दै भन्छन्, पुत्रपुत्रीहरू तिमीहरूको आदिगुरूले आदिज्ञान प्राप्त गरेको समय निश्चय पनि मानव कल्याणकारी दृष्टिको सर्वाधिक महत्वपूर्ण छ। आदिगुरूले ज्ञान प्राप्त नगरेको भए हामीमध्ये कसैको अस्तित्व यहाँ सम्भव थिएन, न कुनै नयाँ विश्व कल्याणकारी अस्तित्वहरू जन्मने सम्भावना नै हुन्थ्यो। गुरु कृपाले यो कर्मको प्रयोग भूमिमा हामी नवीन दृष्टि, नवीन मार्ग र जीवन सत्यताको खोजमा अग्रसर छौं। त्यसैले असल शिष्य शिष्याहरू गुरु कृपा बिर्सँदैनन्। ती आभार प्रकट गर्ने सुवर्ण अवसर खोजिरहन्छन्। मलाई प्रसन्नता छ आदिगुरूका शिष्यहरूमा यो गुण अत्यन्त प्रबल छ। धुमधामले आदिगुरु पर्व मनाऊ, तर पुत्रपुत्रीहरू तिमीहरूको आदिगुरूको व्यक्तिगत प्रकृति नबिर्स। ऊ अनावश्यक तडक पडक र औपचारिकता मन पराउँदैन। हृदयले गुरुको महाअभिनन्दन गरेर गुरुको हृदय जित, मेरो सुफाशीर्वाद छ। मार्थाको यस कुराले साह्रै राम्रो प्रभाव पर्छ। पुत्रपुत्री संघसहित सबै संकायका मानिसहरू आदिमाताको त्यो सम्भाषणलाई आधारभूत निर्देशन मानेर रचनात्मक कार्यक्रमहरू सोच्न थाल्छन्। अन्तमा 3 दिवसीय कार्यक्रमसहित भव्यतापूर्वक आदिगुरू पर्व मनाउने कुरामा सहमत हुन्छन्। मङ्सिर महिना आरम्भ हुन्छ, तर आदिगुरू पर्व आउन अझ 10-12 दिन समय बाँकी नै हुन्छ। यो समय कार्यक्रम तयारीका लागि पर्याप्त हुन्छ। त्यसैले बस्तीका कुनै पनि संकायमा हतारो चटारो देखा पर्दैन, चुपचाप तयारी कार्य चलिरहन्छ। यसैबीच मार्था एक अविश्वसनीय कुरा सुन्छिन्। प्रेमले जमुनालाई प्रेम गर्न छोड्यो रे, आजकल ऊ जमुनाको पछि लाग्दैन। मै चाहिँ जानकारी गराउँछु, यो कुरा कसरी सम्भव छ? ऊ जमुनाको पछि लाग्न छोड्यो होला, तर जमुनालाई प्रेम गर्न अवश्य छोडेको छैन होला। होइन आदिमाता, उसले साँच्चै नै जमुनालाई प्रेम गर्न छोडिसकेको छ। प्रेम पनि छोडेर छोडिन्छ? मार्था थाहै नपाइकन च्याटिन्छन्। तिनलाई कता कता चोट लाग्छ। आदिमाता, सबै मान्छे प्रेममा शहीद बन्दैनन्। कसैका लागि जिन्दगीमा प्रेमानुरागभन्दा महत्त्वपूर्ण कुरा अरू हुन सक्छन्। प्रेम अन्धो प्रेमी हो, सायद अहिले उसको आँखा खुलेको छ। जिन्दगीमा प्रेमभन्दा महत्त्वपूर्ण कुराहरू हुनै सक्दैन, म मान्दिनँ, आदिमाता जिद्दी गर्छिन्। सत्यलाई नमानेर के हुन्छ? सत्य असत्यमा परिणत हुँदैन। पुत्री, मार्थालाई रिस उठ्छ, मलाई तिम्रो उपदेशको आवश्यकता छैन। क्षमा आदिमाता, मैचाङको कुरूप अनुहार साह्रै अँध्यारो हुन्छ, ऊ अर्को कोठामा जान्छ। दिनभर मार्था मानसिक रूपले बेचैन हुन्छन्। तिनलाई विश्वासै लाग्दैन कि प्रेममूर्ति जस्तो असल ठिटाले आफ्नो प्रेमलाई भुसुक्क बिर्सन सक्छ। त्यस ठिटाप्रति मार्थाको मनमा एक विशिष्ट ममत्वको भावना थियो। त्यसैले जमुनालाई मनाउन तिनी जहिले पनि प्रयत्नशील हुन्थिन्। वस्तुतः जमुनामा तिनी जसरी आफ्नो छाया देख्थिन्, त्यसै गरी प्रेममूर्तिमा प्रशान्तको छाया देख्थिन्। यही कारण तिनीहरूको आत्मिलन होस् भन्ने तिनी हृदयदेखि नै चाहन्थिन्। यदि प्रेमले जमुनालाई बिर्सेको हो भने निश्चय पनि उसको प्रेम पवित्र थिएन होला। दिनभरको गतिरोध समाप्त गर्दै मार्था मैचाङलाई सुनाउँछिन्, प्रेम जस्तो सज्जन ठिटाको मनमा अपवित्र विचार उत्पन्न हुनै सक्दैन। मैचाङ पनि दृढ हुन्छ। त्यसो भए प्रेमले कसरी आफ्नो पवित्र प्रेमलाई बिर्स्यो त? म किन यस्तो अशुभ कुरा सुन्दैछु? यो बस्तीमा किन यस्ता अप्रिय घटनाहरू हुन्छन्? आदिमाता, मलाई लाग्छ उसले प्रेमको पूर्ण सफलता वा निस्सार्थ बोध गरे होला। म मान्दिनँ, प्रेमीहरू कहिले पनि प्रेमको असफलता वा निस्सार्थ बोध गर्दैनन्, ती मात्र प्रेम गर्छन्। मार्थाको स्वर फेरि पनि चर्किन्छ। मैचाङ तिनको मनोविज्ञान बुझेर चुप लाग्छे, बहस गर्ने कुनै प्रयास गर्दिन। साँझ पक्क जमुना आउँछ। मार्थालाई अनुभव हुन्छ तिनले जमुनालाई जीवनमा पहिलोपल्ट देखिरहेकी छिन्। जमुना त्यो केटो पछि लाग्न छोड्यो अरे, होइन? मार्था सोच्छिन्। जमुना नबोलिकन टाउको निहुराइरहन्छ। आदिमाता, प्रेममूर्ति धेरै समयसम्म पुनर्विचार सत्रमा अल्झिरहेको थियो अन्धो प्रेमको कारणले गर्दा। उसले जमुनालाई बिर्सेपछि यति चाँडो प्रगति गर्यो कि ऊ हप्ता दिनभित्र पुनर्विचार सत्रबाट पूर्णाहुति सत्रमा प्रवेश गर्यो। उसका साथीहरू कुरा गर्छन्, चाँडै नै ऊ ज्ञानी हुनेछ। मैचाङ आफूले थाहा पाएको कुरा सुनाइदिन्छे। ठिकै छ, प्रकृतिको खेल बुझिन सक्नुको छ। मार्थाको मुखबाट विरोधाभासपूर्ण अभिव्यक्ति निस्कन्छ। आदिगुरुको प्रमुख लक्ष्य ज्ञानी शिष्य शिष्याहरूको उत्पादन नै हो। जमुना केही बोल्दिन, आदिमातासित ख्यालठटा पनि गर्दिन, मैचाङसित भनाभन पनि गर्दिन। मार्था र मैचाङ दुवै छक्क पर्छन्। मनमनै उसको उदासीको अर्थ लाउने प्रयास गरिरहन्छन्। ऊ धेरै बेरसम्म टाउको निहुराएर कुराहरू सुनिरहन्छे अनि जान्छे। पुत्री जाऊ, प्रेममूर्तिलाई बोलाएर ल्याऊ, म कुरा गर्न चाहन्छु। जमुना गएपछि मार्था मैचाङलाई हराउँछिन्। मैचाङ जान्छे र प्रेममूर्तिलाई लिए आउँछे। आदिमाता हार्दिक प्रणाम, उस सविनय झुक्छ। बसपुत्र मार्था, ऊ बसुन्जेल चुप लाग्छिन्। मैले सुने तिमीले पूर्णावति सत्रमा प्रवेश पायौ आदिगुरुको अनुग्रहले। आदिमाता, मेरो हार्दिक बधाई छ पुत्र, यसरी नै प्रगति गर्दै जाऊ। म आदिगुरुको सुयोग्य शिष्य हुने प्रयास गर्नेछु। आदिमाता, म विश्वमा गुरु प्रदत्त अहम ज्ञान फिजाउन चाहन्छु। तिमी कसैलाई प्रेम गर्थ्यौ यस्तो मैले सुनेकी थिएँ। मार्था भन्छिन्, हो आदिमाता, म एक युवतीलाई प्रेम गर्थेँ जसमा पत्थरमा जति पनि प्रेमयुक्त सम्वेदना थिएन। मेरो तुच्छ अहंकारले पत्थरको मूर्तिलाई प्रेम गरेको थियो। मेरो त्यस अहंकारको मृत्यु र नयाँ अहंकारको जन्म एकसाथ भएको छ। म अवैयक्तिक भएको छु, गुरुचरणमा पूर्ण रूपले समर्पित। अब विश्व कल्याणका लागि अहम ज्ञान प्रचार गर्नु मेरो एकमात्र लक्ष्य हुनेछ। मार्था फेरि सोच्छिन्, तिमी जमुनालाई बिर्सन सक्छौ त? आदिमाता, मेरो अहंकारको लक्ष्य कसैलाई प्रेम वा घृणा गर्नु होइन, भने कसैलाई सम्झनु वा बिर्सनु आवश्यक हुने छैन। प्रेममूर्ति मुसुक्क हाँस्छ आदिगुरुको अन्दाजमा। त्यसपछि आदिमातालाई प्रणाम गरेर आफ्नो बाटो लाग्छ। मार्था सोच्ने प्रयास गर्छिन्, यति सरल प्रेमिक अचानक कसरी जटिल बन्यो? सत्य के हो, तथ्य के हो? चित्रात्मक डायरीका केही पाना रङ्गाएर मार्था सुत्छिन्, चाँडै निधाउँछिन्। जमुना र प्रेममूर्ति प्रकरणले जति व्यथित पारेको भए पनि तिनको गाढा निद्रा बीचबीचमा भाँचिँदैन। बिहान ब्राह्म मुहूर्तकालीन समयमा जब मैचाङ तिनलाई उठाउन जोडजोडले घचघचाउँछे, मुस्किलले तिनको आँखा खुल्छ। आदिमाटा उठ्नुहोस् न भने मैचाङ घचघचाइरहन्छे, सुत्न देऊ न, कस्तो निद्रा लागिरहेको छ। आदिगुरुले उठाउनु भन्नुभएको हो के? यी हो मार्था उसलाई लोप्पा खुवाएर एकातिर फर्किदिन्छन्, कारण यसभन्दा पहिलो धेरैपल्ट आदिगुरुको नामले झुक्क्याएर तिनलाई मैचाङले उठाएकी हुन्छे। हो भनेको आदिमाता, मैचाङ गम्भीर हुन्छे। मैले झुटो कुरा गरेकी भए मै मरिजाउँ। आदिगुरु हिजो राति हजुर सुतिसक्नु भएपछि आउनुभएको थियो। उहाँले भन्नुभयो आदिमातालाई भोलि बिहान सबेरै उठाउनु, मेरो तर्फबाट आदि मन्दिरमा उपस्थित हुन अनुरोध गर्नु। उहाँले भन्नुभयो भोलिको सभामा आदिमाताको उपस्थिति आवश्यक छ। साँच्चै हो? मार्थालाई अझै विश्वास लाग्दैन। झुटो भए मै मरिजाउँ। मैचाङको अनुहारमा दिल्लगीको बदलामा गहन उत्तरदायित्वको भाव हुन्छ। आदिगुरु आइसक्नु भयो होला, चाँडै उठ्नुहोस् न। मार्था उठ्छिन् बिहानको 4 बजे। रात पूर्ण रूपले समाप्त भइसकेको हुँदैन। पश्चिम आकाशमा चन्द्रमा चम्किरहेको हुन्छ। असमाप्त चाँदनी छटामा माछा पुछ्रेर अन्नपूर्ण हिमालय श्रृङ्खला मनमोहक ढङ्गले टल्किरहेका हुन्छन्। बाहिर रुखपात र सम्पूर्ण पर्यावरणमा शीत परेको हुन्छ। मार्थालाई हातमुख धुँदा खुब जाडो लाग्छ। मैचाङको सहयोग लिएर तिनी पूर्ण रूपले तयार हुन्छन्। हलुका श्रृङ्गार पनि गर्छिन्। धेरै दिनदेखि तिनी ब्राह्म मुहूर्तकालीन सभामा गएकी हुन्, त्यसैले तिनलाई एक नयाँ रोमाञ्चक अनुभूति हुन थाल्छ। एक समयमा मैचाङ आदि मन्दिरपट्टिको ढोका खोलिदिन्छे। मार्था आदिमाता पूर्ण गरिमामय व्यक्तित्वता धारण गर्दै मन्द मन्द मुस्कुराउँदै त्यस ढोकाबाट आदि मन्दिरको विशाल कक्षमा प्रवेश गर्छिन्। तिनलाई देख्न साथ त्यस विशाल कक्षमा उपस्थित आदिगुरु र पुत्रपुत्रीहरू आफ्ना नियत स्थानबाट उठ्छन् र सामूहिक रूपले झुक्दै हार्दिक प्रणाम गर्छन्। मार्था आलोपालो हातहरू अभय मुद्रामा उठाउँदै सबैको प्रणाम स्वीकार गर्दै आफ्नो अग्रासनमा पुग्छिन्। बिन्दु तिनको खुट्टा चाटेर आफ्नो स्वागत अभिव्यक्ति पुग्छे। प्रशान्त, आज मलाई यहाँ प्रवचन सभामा उपस्थित हुन अनुरोध गरिएको रहेछ। पुत्री मैचाङबाट मैले यो खबर प्राप्त गरेँ। म तनमनले उपस्थित छु। मार्था मुस्कुराउँदै सबैले सुन्ने गरी आदिगुरु प्रशान्तलाई सम्बोधन गर्छिन् र कसैले अनुरोध गर्नुभन्दा पहिले नै आफ्नो अग्रासनमा विराजमान हुन्छन्। आदिगुरु र पुत्रपुत्रीहरू तिनले आसन ग्रहण गरिसकेपछि आफ्नो स्थानमा शान्तिपूर्ण ढङ्गले बस्दै जान्छन्। एकछिन वातावरण स्थिर र शान्त हुन्छ। आदिगुरु प्रशान्तको सम्बोधन प्रतीक्षा गर्दा जहिले पनि यस्तो स्थिति सृजित हुन्थ्यो। पुत्रपुत्रीहरू प्रतीक्षामा मानव सास रोकिरहन्थे। आदिगुरु सम्बोधनपूर्व केही क्षणका लागि ध्यानस्थ नै हुन्थ्यो। आदिमाता एकछिनको ध्यानावस्था पश्चात आदिगुरु बोल्न थाल्छ, म यहाँको उपस्थितिको अत्यन्तै आभारी छु किनभने सम्पूर्ण बस्तीको तर्फबाट आजको यस सभामा आदिमाताको समुपस्थिति मलाई परमावश्यक लागेको थियो। मैले नै पुत्री मैचाङलाई अनुरोध गर्ने दायित्व सुम्पेको थिएँ। आदिमाताको उपस्थितिले हामीलाई र व्यक्तिगत रूपले मलाई हार्दिक प्रसन्नता भइरहेको छ। म साकार आदिमातालाई आफ्नो सम्पूर्ण समर्पण भावले नमस्कार गर्छु र एक अत्यन्त महत्त्वपूर्ण आनन्ददायी सफलताको कल्याणकारी घोषणा गर्दछु। आदिगुरु एकछिन ध्यानस्थ हुन्छ। आदिमाता सहित सबै पुत्र पुत्रीहरू महत्त्वपूर्ण घोषणा सुन्न अत्यन्त उत्सुक हुन्छन्। एक सनसनीपूर्ण रोमाञ्चको वातावरण सृजित हुन्छ। आदिमाता एवं मेरा परम आत्मीय पुत्र पुत्रीहरू क्षणिक ध्यानावस्थाबाट फर्केपछि आदिगुरु प्रशान्त धीर गम्भीर ओजस्वी वाणीमा सम्बोधन गर्न थाल्छ। यस भूखण्डमा बस्ती स्थापना गरेर हामी आत्मीय बन्धुहरूले सामूहिक रूपले प्रायोगिक जीवनयापन गर्न थालेको दुई वर्ष भइसकेको छ र यही मङ्सिर 15 गतेदेखि हामी तेस्रो वर्षमा प्रवेश गर्दैछौँ। यस दुई वर्षको समयावधिमा स्थापित एवं सञ्चालित आदि शिक्षणशाला, आदि आरोग्यशाला र आदि श्रमशालाहरूले सन्तोषप्रद ढंगले कार्य गरिरहेका छन्। दिनानुदिन कार्यक्षमतामा वृद्धि भइरहेको छ। अन्तत्वगतमा जीवनको खोज हाम्रो परम लक्ष्य हो, जहाँ पुग्न हामीले अहम्वादी मार्ग अप्नाएका छौँ। बारम्बार मैले भनेको छु, विश्वका प्रत्येक व्यक्ति, प्रत्येक जाति, प्रत्येक धर्म, प्रत्येक राष्ट्र र राष्ट्र समूहले मानव इतिहासको रचना गर्दा, भविष्यको परिकल्पना गर्दा आफ्नो आफ्नो वर्तमान, आफ्नो आफ्नो सापेक्ष परिस्थितिमा अहमजन्य व्यवहार गर्छ। मानव जातिका प्रत्येक सृजनात्मक कार्य अहमयुक्त हुन्छन्। प्रत्येक विध्वंसात्मक कार्य अहमयुक्त हुन्छन्। मान्छेको सम्पूर्ण चेतना, चाहे त्यसको सम्बन्ध ज्ञानसित होस् विज्ञानसित, अहमपूर्ण नै हुन्छ। मान्छेको अचेतना पनि अहमयुक्त हुन्छ। त्यसैले एक साहित्यकार रचना गरेर, एक दार्शनिक विचार गरेर, एक वैज्ञानिक आविष्कार गरेर, एक राजनेता उच्च पदमा पुगेर, एक धार्मिक व्यक्ति धर्म प्रचार गरेर, एक फौजी जनरल युद्ध विजय गरेर, एक प्रेमी प्रेम गरेर, एक दयावान व्यक्ति केही दान दक्षिणा गरेर, एक व्यापारी नाफा कमाएर, एक चोर आधारात्मक कुशलतापूर्वक पराई घरमा घुसेर, एक ठग सोझा व्यक्तिहरूलाई ठगेर, एक क्रूर हत्यारा निर्ममतापूर्वक मान्छे मारेर आफ्नो आफ्नो अहंकारको स्तर बमोजिम परम सन्तुष्टि खोज्छन्। मान्छेले जीवनमा सिर्फ अहम सन्तुष्टिको खोज गर्छ, चाहे त्यसलाई मूल्यको खोज भनियोस्, चाहे स्वतन्त्रता र अस्तित्वको खोज भनियोस्। मान्छे इतरका पशु पक्षीका क्रियाकलाप पनि अहमयुक्त हुन्छन्, तर ती प्राकृतिक तवरले सीमाबद्ध छन्। हामी मान्छे जातिको अहम सीमाहीन र अनन्त सम्भावनाहरूले युक्त छ। यही अनन्त सम्भावनामा मानव जातिको भविष्य अन्तर्निहित छ। मानवीय अहममा अन्तर्निहित अनन्त सम्भावनाका सृजनाहरू, सृजनात्मक भावहरूलाई उद्घाटित गर्ने सक्षम व्यक्तित्वहरूको आवश्यकता सम्पूर्ण पृथ्वीलाई छ। यो प्रयोग भूमिमा म यस्तै चरित्र पुरुष नारीहरू जन्माउन चाहन्छु, जसले दुई भयानक विश्वयुद्ध लडिसकेको विश्वलाई पूर्ण अहंकारको भाषामा अहंकारका निम्न टुक्राहरूबाट उठाएर अहंकारका महान उच्च शिखरहरू देखाउन सकुन्। भगवत प्राप्तिका लागि मानिस अहमबाट माथि उठ्नुपर्छ भन्ने महापुरूषहरूको गल्तीलाई म सच्याउने प्रयास गरिरहेको छु र बारम्बार भनिरहेको छु, मानव जातिलाई अहंकारी भनी अवहेलना नगर, घृणाको साम्राज्य जम्छ, अहंकारको महानतालाई स्वीकार गर, घृणाको घनीभूत बादल स्वयं छिन्न भिन्न हुनेछ। आत्म परमात्मा विकासको कुरा नगर, अहम विकासको कुरा गर। म मानवीय अहमको सृजनशील क्षमताप्रति नतमस्तक छु। यो सत्य आत्मसात गरी अहम सङ्घर्षयुक्त यस कठोर विश्वमा अहम ज्ञान दिग्दिगन्तमा प्रचार प्रसार गर्न सक्षम महाज्ञानी पुत्र पुत्रीहरूको खोज मेरो जीवन साधना हो। आज मेरो जीवन साधनाको पहिलो अध्याय पूर्ण भएको छ। यसको कारण हो मेरा शिष्यहरूमध्ये एकजना शिष्यले अहम ज्ञान प्राप्त गर्न सफल भएका छन्। म मेरा महाज्ञानी पुत्र कपिलको बारेमा कुरा गरिरहेको छु, जसले सम्पूर्ण अहम ज्ञान प्राप्त गरिसकेका छन्। म प्रसन्नतापूर्वक घोषणा गर्छु, मङ्सिर 15 गते अपराह्न समयमा ज्ञानी पुत्र कपिलको जन्मान्तरण समारोह हुनेछ। आदिगुरु प्रशान्तको यस घोषणाले हर्षको लहर चल्छ। एक जोरदार ताली बजाएर सबैले आदिगुरुको घोषणालाई स्वागत गर्छन्। यसबीच महाज्ञानी पुत्र कपिल आफ्नो स्थानबाट उठेर आदिमाता र आदिगुरुलाई विनयपूर्वक प्रणाम गर्छ। त्यसपछि आदि मन्दिरमा उपस्थित सबै व्यक्तिहरूलाई लक्ष्य गरी शिरनत गर्छ। सबै प्रभावित हुन्छन्। ऊ केही नबोलिकन निर्विकार शान्तिपूर्ण भाव ग्रहण गरी आफ्नो स्थानमा बस्छ। पुत्र कपिल, पहिलोपल्ट जन्मान्तरित हुने सौभाग्य तिमीलाई प्राप्त भएको छ। म हार्दिक बधाई दिन्छु र तिम्रो आगत जीवन लक्ष्य पूर्ण रूपले सिद्ध होस् भन्ने कामना पनि गर्छु। आदिगुरुको क्रान्तिकारी दर्शनमा अन्य अग्रदूतहरू छिटो छिटो जन्मदै जालान् भन्ने मलाई आशा छ। तिमी पहिलो अग्रदूत हौ, मेरो शुभेच्छा र आशीर्वाद छ। आदिमाता यति उद्गार व्यक्त गरी उठ्छिन् र मन्द मन्द मुस्कुराउँदै आफ्नो अन्तःकक्षतिर लाग्छिन्। आदिगुरु र महाज्ञानी पुत्र कपिलसहित सबै पुत्रपतिहरू उठेर आदिमातालाई फेरि अभिवादन गर्छन्। तिनी अभिवादनहरू स्वीकार गर्दै प्रस्थान गर्छिन्। त्यसपछि करिब एक घण्टासम्म आदिगुरुको धाराप्रवाह प्रवचन चलिरहन्छ। मार्ता आफ्नो ओछ्यानमा गई पल्टिदिन्छन्। तिनलाई एउटा ठूलो कष्टप्रद कार्यबाट मुक्ति प्राप्त भएपछि अनुभव हुन्छ। तिनका आँखाहरू बोझिला हुँदै जान्छन्, लोलाउँदै जान्छन्। निद्रा परेको तिनलाई थाहा हुँदैन। दोस्रो पल्ट उठाइँदा बिहानको 8:30 बजिसकेको हुन्छ। बाहिर साह्रै मिठो घाम लागिरहेको हुन्छ। रुखपातहरूमा जमेका शीतका थोपाहरू सुक्न थालेका हुन्छन्। मार्थाको सुत्ने कोठाको झ्याल पछाडि दुई जोडी भङ्गेराहरू कुनै अज्ञात विषयमा असहमत भई बाजिरहेका हुन्छन्। मार्था झ्याल खोलेर भङ्गेराहरूलाई भगाउँछिन्, एक मग तातो दुध पिउँछिन् र घाम ताप्न बाहिर निस्कन्छिन्। कमाइलो बिहानीमा तिनको हृदय प्रफुल्ल हुन्छ। अचानक तिनको मनमा एक विचार उत्पन्न हुन्छ। परिणामस्वरूप तिनको प्रफुल्लताले झन्डै झन्डै सीमा नाग्छ। म प्रशान्तलाई यस्तो सरप्राइज दिन्छु। मनमा उत्पन्न यस भावले तिनी स्वयं रोमाञ्चित हुन्छन्। ए पुत्री पुत्री, भान्साखण्डतिर फर्केर तिनी जोडले कराउँछिन्, उत्ताउली हुन्छन्। मैचाङ बाहिर निस्किन्छे। छक्क परेर बिन्दु पनि दगोर्थी त्यहाँ आइपुग्छे। पुत्र कपिललाई बोलाएर ल्याऊ चाँडो, मार्था हराउँछिन्। अँ बरु आदिगुरुलाई थाहा नहोस् है। बिन्दु मार्थालाई टुलुटुलु हेरिरहन्छे। तिनको अनुहारमा गाँठी कुरा नबुझिएको भाव हुन्छ। ए बिन्दु, केटुवा परेर मेरो मुख हेरिरहेकी। मार्था बिन्दुले कुरा बुझ्न नसकेको कुरा बुझ्छिन् र खेतीति हाँस्दै घरभित्र पस्छिन्। एकछिनपछि चित्रकारीका सामानहरू बोकेर निस्कन्छिन्। इलेजमा क्यानभास अड्याएर मार्थाले रङहरू चलाउन थालेपछि बिन्दु कुरा बुझेर बोक्न थाल्छ। नकरा बिन्दु, तँलाई जान्ने हुनुपर्ने। मार्था हपार्छिन्। बिन्दु थुचुक्क बस्दै अघिल्ला खुट्टामा मुख छोतेर आँखा चिम्लिदिन्छे। अल्छी बुढी, मार्था जिस्केर घोचपेच गर्छिन्, जसको जवाफमा बिन्दु आधाभन्दा कम आँखा उगारेर हेर्छ अनि आँखा बन्द गरेर मजाले घाम ताप्न थाल्छ। मार्था आँखा तर्न बाहेक केही गर्न सक्दैन। अन्ततः तिनी बिन्दुबाट मन हटाएर ब्रसको सहायताले रङहरू मिलाउँदै नयाँ रङहरू तयार पार्न थाल्छिन्। मैचाङ महागानी कपिललाई लिए आउँछे। पुत्र कपिल, म तिम्रो एउटा व्यक्तिचित्र यानि पोर्ट्रेट बनाउन चाहन्छु, मलाई केही घण्टा समय दिन सक्छौ? मार्था सोच्छिन्। आदिमाता, आदिगुरुको घोषणा पश्चात म काम नभएको मान्छेमा परिणत भएको छु। सबै मलाई पाहुनालाई झैँ व्यवहार गर्छन्। पुत्र कपिल, अरूले जेसुकै सम्झन्, तर तिमीले आफूलाई आजदेखि नै पाहुना सम्झने गर, अन्यथा तिमीलाई यो बस्ती छोडी जान गाह्रो पर्नेछ। मार्था हाँस्छिन्। उसलाई अगाडिको स्टुलमा बस्न सङ्केत गर्छिन्। कपिल आज्ञा पालन गर्दै स्टुलमा बस्छ। उस शान्त, गम्भीर, स्थिर र प्रज्ञा प्रज्वलित देखिन्छ। मार्था उसको यस भव्य व्यक्तित्वलाई क्यानभासमा उतार्दै जान्छिन्। घण्टौंसम्म मौन एवं व्यस्त हुन्छन्। महाज्ञानी पुत्रको चित्र कोर्दै जाँदा उसको आत्मिक व्यक्तित्वमा अन्तर्निहित पवित्रता, दिव्यता र महानताले तिनको मन छुँदै जान्छ। यति नै खेर तिनलाई प्रशान्तको महानता बोध हुन्छ र आफू एक तुच्छ नारी मात्र रहेछु भन्ने लघुताभास हुन्छ। तिनको क्षमाप्रार्थी मन भरिँदै जान्छ। कुची चलाइरहेको हात आवश्यकताभन्दा बढी काम्न थाल्छ। महाज्ञानी पुत्र कपिल कुनै प्रतिक्रिया जनाउँदैन। त्रिदिवसीय कार्यक्रमको रूपमा आदिगुरु पर्व मनाउने निश्चय भएपछि सबै यही कार्यमा व्यस्त हुन्छन्। पुत्रपुत्री संघको सक्रियतामा गठित आदिगुरु पर्व तयारी समितिले कार्यक्रमको अन्तिम रूपरेखा तयार पार्छ। दुई दिन अगाडि अर्थात् मङ्सिर 12 गते विशेष रूपले तयार पारिएको हस्तलिखित निम्तापत्र वितरित गरिन्छ, जसमा कार्यक्रमको सम्पूर्ण रूपरेखा उल्लेख गरिएको हुन्छ। कार्यक्रमको रूपरेखा यस प्रकार हुन्छ। पहिलो दिन मङ्सिर 14 गते आदि आरोग्यशालामा गई स्वयंसेवा गर्ने, दोस्रो दिन मङ्सिर 15 गते बिहान आदि मन्दिरमा आदिगुरुको अभिनन्दन गर्ने, मङ्सिर 16 गते आदिगुरु पर्वको अन्तिम दिन आदि शिक्षणशालाको विज्ञान खण्डमा आदिगुरु सम्बन्धी चित्रकला प्रदर्शनी र कविगोष्ठी आयोजित गर्ने, दर्शन शिक्षण खण्डमा आदिगुरुको व्यक्तित्व विषयक विचार गोष्ठी गर्ने, त्यसै दिन बिहान आदिश्रमशालामा भूमि पूजन र श्रम प्रदर्शनीको आयोजना गर्ने। उक्त निन्दापत्रमा आदि सम्बन्धको प्रयोग गरिएको हुन्छ। मार्ता कार्यक्रमको रूपरेखादेखि सन्तुष्ट हुन्छन्। तिनको दृष्टिमा कार्यक्रमहरू निकै रचनात्मक हुन्छन्। स्वयं आदिगुरु प्रशान्त भने महाज्ञानी पुत्र कपिलको जन्मान्तरण कार्य तयारीमा व्यस्त हुन्छ। त्यसै दिन राति मार्था आदिगृह जान्छन्। आदिगुरु पर्व सम्बन्धी कार्यक्रमहरूबारे प्रशान्तको प्रतिक्रिया जान्ने इच्छाले तिनी उत्प्रेरित हुन्छन्। प्रशान्त, कस्तो लाग्यो कार्यक्रमको रूपरेखा? मैले आफ्नो प्रत्यक्ष निर्देशनमा तयार पार्न लागेकी हुँ, तिनलाई प्रशंसित हुन मन लाग्छ। आदिमाता, म यो पर्व मनाउने पक्षमा थिइनँ। मलाई थाहा छ, तिमीले मेरो मान राख्नका लागि स्वीकृति दिएका थियौ। त्यसबेला म साह्रै अनुगृहित भएकी थिएँ। तिमीलाई थाहा छैन पुत्रपुत्रीहरू कति खुसी भए। मैले रचनात्मक कार्यक्रमहरू गर्ने निर्देश गरेकी थिएँ। म कार्यक्रमहरूदेखि सन्तुष्ट छु, मार्था एक सासमा बोल्छिन्। म यो पीडादायक पर्व सहनेछु। यहाँ आदिमाताको महत्व सर्वोपरि छ। प्रशान्त कस्तो कस्तो भावले मुस्कुराउँछ। हो, मेरो महत्व सर्वोपरि छ, किनभने म जहिले पनि तिमीलाई पीडा दिन्छु, होइन? मार्था आवेशमा आउँछिन्। तिनको अनुहार अँध्यारो हुन्छ। आदिमाता शान्त हुनुहोला, मेरो आशय त्यो थिएन। त्यो नभए के हो त? जुन समय मैले तिमीलाई प्रेम गर्न सकिनँ त्यस समयमा तिमीलाई पीडा भयो, बदलामा मलाई सर्वोपरि महत्व दियो। जब मैले तिमीलाई प्रेम गर्न थालेँ, मनमा विकसित हुँदै गरेको प्रेमलाई अभिव्यक्त गरेँ, त्यस बेला पनि तिमीलाई पीडा भयो। मैले जे गरे पनि तिमीलाई पीडा हुन्छ। किन? आदिमाता, यस सम्बन्धमा म क्षमा प्रार्थी हुँ, प्रशान्तले भन्यो। प्रशान्त, तिमी साह्रै कठोर र निर्दयी छौ। त्यसैले मैले प्रेमवश गरेका कामहरूमा तिमी पीडा खोज्छौ। म प्रेम चाहन्छु, सर्वोपरि महत्व चाहन्न। यदि तिमीले अहङ्कारवश मलाई आदिमाता बनाएका हो भने पनि म प्रेमवश आदिमाताको अभिनय गरिरहेको छु, यो कुरा नबिर्स। मार्था उही आवेशमा बोल्छिन् र आदिगृहबाट बाहिर निस्कन्छिन्। प्रशान्त तिमीलाई रोक्न कुनै प्रयास गर्दैन। ऊ एकपल्ट मुसुक हाँस्छ अनि ध्यानास्त हुन्छ। मार्था आफ्नो अन्तकक्षमा आइपुग्छिन्। तिनलाई जोडले रुन मन लाग्छ, तर मैचाङले थाहा पाउली भनेर सुख सुकाउँछिन्। मात्र एकछिन सुख सुकाएपछि तिनको मन हलुका हुन्छ। भोलिपल्ट दिनभर तिनी उदास भई बस्छिन्। मनमा नै प्रशान्तलाई आत्मपीडा भनी आरोप लगाइरहन्छन्। दिनभरिमा धेरैपल्ट आँखा रसाउँछ। पछिपल्टदेखि जब आदि गुरु पर्व आरम्भ हुन्छ, तिमी कार्यक्रमहरूमा भाग लिन थाल्छिन्। 14 गते बिहानदेखि नै तिनी आदि आरोग्यशालामा व्यस्त हुन्छन्। कुनै अप्रिय घटना नघटोस् भनी डाक्टर आनन्द आदिमाताको पछि लागिरहन्छन्। 15 गते बिहान आदि मन्दिरमा विशेष अभिनन्दन समारोह हुन्छ। आदि शिक्षणशालाको प्राचार्यले अभिनन्दन पत्र पढेर सुनाउँछ। पुत्र पुत्रीहरू आदि गुरुलाई फूलमाला चढाएर सम्मान व्यक्त गर्छन्। प्रशान्तले पीडादायक भनेको भए पनि ऊ पीडा अभिव्यक्त गर्दैन। ऊ सबै पुत्र पुत्रीको फूलमाला र अभिवादन स्वीकार गर्दै मुस्कुराइरहन्छ। मार्थालाई ऊ एक दिव्यात्मा हो भन्ने अनुभूति हुन्छ। ऊ प्रतिका सबै गुनासा आफै हराउँछन्। यस हार्दिक अभिनन्दन समारोहको अन्तमा मार्था आदिमाताको ऐश्वर्य आदि गुरुलाई शुभकामना भन्छन् अनि आफ्नो तर्फबाट एउटा सानो उपहार चढाउँछिन्। यो के हो आदिमाता? प्रसन्न भई आदिगुरुले प्रश्न गर्छ। खोलेर हेर, मार्था मुस्कुराउँछिन्। उपहार रङ्गीन कागजले बेरिएको हुन्छ। आदिगुरु प्रशान्त उपहार बेरिएको कागज खोल्न थाल्छ। ऊ निकै प्रफुल्ल र उत्सुक देखिन्छ। पुत्र पुत्रीहरू पनि उपहारबाट साह्रै उत्सुक देखा पर्छन्। अन्ततः उपहार अनावृत हुन्छ। उपहार अरू केही नभएर ज्ञानी पुत्र कपिलको व्यक्तिचित्र हुन्छ। आदिगुरु हृदयदेखि नै प्रसन्न हुन्छ। ऊ त्यो सुन्दर व्यक्तिचित्र सबैलाई देखाउन थाल्छ। पुत्र पुत्रीहरू, मैले मेरो परम ज्ञानी पुत्र कपिलको चित्र उपहारमा पाएँ। आदिमातालाई म हार्दिक धन्यवाद ज्ञापन गर्छु। आदिगुरु प्रशान्त खुसी व्यक्त गर्छ। पुत्र पुत्रीहरू पनि खुसी हुन्छन्। सबैको ध्यान महाज्ञानी कपिलमाथि केन्द्रित हुन्छ, जो अब यस बस्तीमा केही घण्टाको पाहुना मात्र हुन्छ। ऊ निरपेक्ष द्रष्टाभावले स्थित अवलोकन गरिरहेको हुन्छ। उसको मुखमण्डल एक आत्मिक शान्तिपूर्ण मुस्कुराहटले धप्प बलिरहेको हुन्छ। नौडाँडाको सुदूरवर्ती पहाडहरूको काखमा अवस्थित बस्तीमा ठूला साना विभिन्न आकार प्रकारका धेरै घरहरू हुन्छन् र नौडाँडा बजारको शीर्ष स्थानबाट नाङ्गो आँखाले हेर्दा घरहरू सबै गुजुमुजुक्क परेका देखिन्छन्। तर बस्ती आफ्नो वास्तविक स्वरूपमा वैज्ञानिक तवरले खुला र फराकिलो हुन्छ। आदि मन्दिर, आदि शिक्षणशाला, आदि आरोग्यशाला, गोलघर र अन्य धेरै आवास गृहहरूको बीचमा एक विशाल विस्तारयुक्त मैदान हुन्छ। यस विशाल मैदानको मध्यवर्ती भागमा एउटा चौतारो निर्माण गरिएको हुन्छ। आदि गुरुले यही खुला परिवेशमा जन्मान्तरण समारोह गर्ने निर्णय गर्छ। तयारी कार्य सुरु हुन्छ। जन्मान्तरण समारोहको समय अपरा 2 बजे तोकिन्छ। चौतारीलाई विशेष किसिमले सिंगारिन्छ। विशाल हरियो मैदान, जुन पहिलेदेखि नै सफा सुग्घर हुन्छ, त्यसलाई अझ सफा र सुन्दर बनाउने प्रयास गरिन्छ। नमिलेका घाँसका तहल मिलाइन्छन्। आदिगुरुको प्रत्यक्ष निर्देशन र तीनवटै सङ्घ आएका प्रमुखहरूको सक्रियतामा समारोह स्थलको पूर्ण तयारी 12 बजेसम्ममा समाप्त हुन्छ। अपरान्ह 1 बजेदेखि पुत्रपुत्रीहरूको आगमन सुरु हुन्छ। मैदानमा कुर्सीहरूको बदलामा गोलघरमा बनाइएका लामा लामा गुन्द्रीहरू ओछ्याइएका हुन्छन्। गुन्द्रीहरू ओछ्याइँदा बीचमा 2 मिटर चौडा बाटो छोडिन्छ। बस्तीका बासिन्दाहरू आफ्नो सुविधा र रुचि अनुसार बाटाको दायाँ वा बायाँपट्टि बस्दै जान्छन्। ठिक 1:30 बजे कपिलको आगमन हुन्छ। सबैको ध्यान उप्रति आकृष्ट हुन्छ। ऊ मुसुमुसु हाँस्दै अन्तिम पङ्क्तिमा बस्छ। तिनी संकायमा प्रमुखहरू उसलाई अगाडि लाने चेष्टा गर्छन्, तर ऊ एकैछिन भए पनि पछाडि बस्ने इच्छुक भएको राय व्यक्त गर्छ। बस्तीका सर्वमान्य बासिन्दाहरू उसित कुराकानी गर्ने आँट गर्दैनन्। आपसमा तिनीहरू खासकुस कुरा गरिरहन्छन्। दर्शन शिक्षणतर्फका शिक्षार्थीहरू मात्र उसित वार्तालाप गर्छन्। 2:10 बाँकी रहँदा आदिगुरु र आदिमाताको आगमन एकसाथ हुन्छ। उनीहरूको पछि पछि बिन्दु र मैसाङ हुन्छन्। संकाय प्रमुखहरू परसम्म गई आदिगुरु र आदिमाताको स्वागत गर्छन्। चौतारीसम्म औपचारिक पथ प्रदर्शन हुन्छ। सबै उठ्छन्। आदिगुरु र आदिमाताको चौतारीमा आसन ग्रहण गरेपछि सबै आआफ्नो स्थानमा बस्छन्। पुत्र कपिल, यहाँ मेरो समीप आऊ। म तिमीलाई मेरो समकक्ष आसन ग्रहण गर्न हार्दिक आमन्त्रण गर्दछु। एकछिनको मौनतापछि आदिगुरुको लोकप्रिय वाणी शान्त वातावरणमा गुन्जिन्छ। पुत्र कपिल गुरु आज्ञा पालन गर्छ। ऊ चुपचाप अन्तिम पंक्तिबाट उठेर बीचको बाटो भई चौतारीमा पुग्छ अनि आदिगुरुको दायाँपट्टि बस्छ। उपस्थित जनसमुदाय चर्को घाममा सास रोकेर बसिरहन्छन्। एकछिन वातावरण मौन शान्त र स्थिर हुन्छ। आदिगुरु ध्यानस्थ हुन्छ। पुत्र पुत्रीहरूको जनसमुदाय अभ्यस्त ढंगले प्रतीक्षारत हुन्छ। सम्माननीयता आदिमाता एवं मेरा प्रिय पुत्र पुत्रीहरू, ध्यानबाट फर्केपछि आदिगुरु प्रशान्त ओजस्वी वाणीमा सम्बोधन गर्न थाल्छ। आजको दिन मेरा लागि अत्यन्त सुखद, सन्तोषप्रद र सफलताले परिपूर्ण साबित भएको छ, किनभने मेरो एक पुत्र अहम बुद्धत्वमा प्राप्त भएका छन्। महाज्ञानी पुत्र कपिलको यस जन्मान्तरण समारोहमा म सबैलाई हार्दिक स्वागत गर्छु र पुत्र कपिलको उदाहरणबाट प्रेरित भई जीवनको सार्थकता प्राप्त गर्न सबैलाई आह्वान गर्छु। आदिमाताको प्रेरणादायी समुपस्थितिमा पुत्र कपिललाई आदिज्ञानको दीक्षा दिन्छु। आदिगुरु एकछिन मौन हुन्छ। वातावरणमा शिरशिर बतास चलेको आभास हुन्छ। घाम चर्किरहेकै हुन्छ, तर हिउँदे बतास चल्न थालेपछि घामले पोल्न छोड्छ। पुत्र कपिल, आदिगुरुको मौन त भङ्ग हुन्छ। तिमी मेरो सर्वप्रथम शिष्य हौ, जसलाई अहम केन्द्रित विश्वका सबै रहस्य ज्ञात भइसकेका छन्। तिमीलाई अहमको शून्यता उपलब्ध भइसकेको छ। तिमीलाई थाहा छ विश्व अहम सङ्घर्षको महाअग्निले जलिरहेको छ। मानवाधिकार भनेको मानवीय अहमको सृजनात्मक स्वतन्त्रता हो, जुन सबै व्यक्तिलाई प्राप्त हुन सकेको छैन। विश्व राजनीतिक अहमले जलेको छ, धार्मिक साम्प्रदायिक अहमले जलेको छ, जातीय अहमले जलेको छ। बिना सृजनात्मकता जताततै अहमहरू विस्फोटित छन् र यो अग्निले विश्वलाई भस्मीभूत पार्न सक्छ। मान्छेको अहंकारले मान्छेको अस्तित्वलाई समाप्त पार्न सक्छ। तिमीलाई थाहा छ अहंकारको महाअग्नि निभाउन अहंकारको पानी चाहिन्छ। आज तिम्रो अहंकारको पानी भएको छ। पुत्र, अहंकारको आगाले जलिरहेको विश्वमा पानी छाप्न जाऊ। तिमी समुद्र झैं शान्त, विशाल, गहिरो, शीतल, पूर्ण र शून्य भइसकेका छौ। आऊ, म तिमीलाई आदिगानको दीक्षा दिन्छु। आदिगुरु आसनबाट उठ्छ। आदिमाता कपिल र सबै पुत्र पुत्रीहरू आफ्नो स्थानबाट उठ्छन्। पुत्र कपिल, म दीक्षाको नाममा कुनै जटिल वा देखावटी कर्मकाण्ड निर्माण गर्न चाहन्न, कुनै कागजको प्रमाणपत्र पनि दिन चाहन्न। म प्रत्येक रूपमा यो श्वेत वस्त्र पछ्यौरा प्रदान गर्छु। तिमी यही क्षणदेखि आफूलाई जन्मान्तरिक एवं दीक्षित भएको सम्झ। जन्मान्तरण भनेको आदिगुरुको सम्पूर्ण विश्वासयुक्त सहमतिको हस्तान्तरण हो। आदिगुरु प्रशान्त पुत्र कपिललाई स्नेहपूर्वक श्वेत वस्त्र ओढाइदिन्छ। आदिमाता सहित सबै व्यक्ति ताली बजाएर हर्ष प्रकट गर्छन्। यसबीच आदिगुरु दीक्षित पुत्र कपिललाई प्रेमपूर्वक अङ्कमाल गर्छ। गुरु र चेला दुवैका आँखा बिच्छन्। ज्ञानी पुत्र कपिल, तिमी मेरो शिष्यत्वबाट पूर्ण रूपले मुक्त भयो। जाऊ, विश्व मानवताका लागि आफ्नो अहमको कल्याणकारी उपयोग गर। यहाँ तिम्रा मित्रहरू बन्धुहरू सबै उपस्थित छन्। विदा माग पुत्र, र यो बस्तीलाई फर्केर नहेरिकन प्रस्थान गर। आदिगुरु भिजेका आँखा नपुसिकन मुस्कुराउँछ। दीक्षित पुत्र कपिलका आँखाबाट बलिन्द्रधारा आँसु बग्छन्। सबै उदास एवं दुःखी हुन्छन्। एकछिनपछि महाज्ञानी कपिल आफूलाई नियन्त्रित गर्छ। उसको ओठमा एक मधुर मुस्कान जन्मिन्छ, यद्यपि आँखाहरू बगिरहेकै हुन्छन्। मलाई महान, क्रान्तिपूर्ण, प्रेरणास्रोत प्रदान गर्नुहुने यही आदिगुरु मेरा सत्सत प्रणाम छ। मेरा आदिगुरुको प्रेरणास्रोत आदिमाता, म हजुरलाई सत्सत प्रणाम गर्छु। मेरा मित्रहरू र बन्धुहरू, म सबैलाई विदाईको नमस्कार गर्छु। ज्ञानी कपिल सबैका अगाडि विनयपूर्वक झुक्दै जान्छ। आज मेरा गुरुले मलाई आफ्नो शिष्यत्वबाट मुक्त गर्नुभएको छ। यस्तो महान कार्य पूर्ववर्ती गुरुहरूले गरेनन्, गर्न सकेनन्। सम्प्रदायवादको विरोधमा यो एक क्रान्तिकारी कदम हो। अहम केन्द्रित मानव धर्मका प्रतिपादक मेरा गुरुले मलाई पूर्ववर्ती गुरुहरूले चाहिँ प्रेम, दया र करुणाको उपदेश दिनुभएन, किनभने विश्वप्रेम एक कपोलकल्पित सिद्धान्त हो। मान्छेले एक प्रेमी वा प्रेमिकालाई चाहिँ विश्वलाई प्रेम गर्न सक्दैन, किन प्रेमको अति सरलीकरण। पूर्ववर्ती गुरुहरूले सबैलाई प्रेम गर भनी विश्व मानवतालाई अल्मलाइदिए, दया करुणा र क्षमा गर भनी मानवीयताको अपमान गरे। मान्छे जातिको अहमजन्य चेतना र अस्तित्वले दया र करुणाको भीख माग्दैन, क्षमायाचनाको भीख माग्दैन, सृजनात्मक मूल्यबोध, समता, स्वतन्त्रता र सम्मानको सन्तुष्टि माग गर्छ। विश्व विजेताहरूको आक्रमणले जसरी मानव जातिका पराजित अहमहरू दमित भए, त्यसै गरी गुरुहरूको प्रेम, दया र करुणाजनित आक्रमणले मानवीय अहमको दमन भएको छ, शोषण भएको छ र सृजनात्मकता अपहरित भएको छ। पूर्ववर्ती गुरुहरूले भने चाहिँ मानव जातिलाई उद्धार र मुक्तिको आवश्यकता छैन, मरेपछि स्वर्गको सुख र अन्तिम न्याय चाहिएको छैन, मात्र समतायुक्त सम्मानको आवश्यकता छ। विश्व बन्धुत्व वा विश्व भातृत्व भनेको यही समतायुक्त सम्मानको अवस्था हो। जबसम्म मानवीय अहमहरू दमित, अपहरित वा बलात्कृत भइरहन्छन्, तबसम्म हिंसा, शोषण र विषमताको महाअग्नि निम्न सक्दैन। मेरा महान गुरुले मलाई मान्छेका अहमको सृजनात्मक स्वरूपलाई समुद्घाटित गर्ने दीक्षा दिनुभएको छ, किनभने हजारौं वर्षको मानव सभ्यता र इतिहासले प्रमाणित गरिसकेको छ मान्छेको अहम नै भगवान हो, मान्छेको अहम नै शैतान हो। अब भविष्यको इतिहास निर्माण मानव जातिको सृजनात्मक अहम चेतनाबाट हुनुपर्छ भन्ने आदिगुराको सदिच्छा र सुसमाचार ग्रहण गरी म यहाँहरू सबैबाट बिदा हुँदैछु। महागानी कपिल दुवै हात जोडेर विनयपूर्वक चौतारीबाट ओर्लिन्छ। श्वेत पछ्यौरा सम्हालेर अन्तिमपल्ट आदिगुरु र आदिमातालाई श्रद्धापूर्वक झुकेर प्रणाम गर्छ। उपस्थितिको बीचबाट पाइला चाल्दै उसरासर आदि आरोग्यशालातर्फ लाग्छ। आदि आरोग्यशालामा प्रवेश गर्छ। केही समयपछि ऊ त्यहाँबाट बाहिर निस्कन्छ। चारै दिशातिर फर्कँदै श्रद्धापूर्वक हात जोडेर नमस्कार गर्छ। त्यसपछि ऊ बस्तीको मूल ढोकातिर लम्किन्छ। बस्तीका बासिन्दाहरू अवाक र स्तब्ध हुन्छन्। सबैलाई सपना देखिरहेको जस्तो लाग्छ। तर महाज्ञानी कपिल जो टाढिँदै गइरहेको हुन्छ, अब फर्केर यहाँ आउने छैन भन्ने चेतना पनि सबैलाई हुन्छ। आदिगुरु, आदिमाता र पुत्रपुत्रीहरू चुपचाप त्यस प्रज्ञा पुरुषलाई हेरिरहन्छन्, जो केही समय अघिसम्म बस्तीको एक अभिन्न सदस्य थियो। सबैले हेर्दा हेर्दै महाज्ञानी कपिल बस्तीको मूल ढोकामा पुग्छ र फर्केर नहेरिकन सधैँका लागि ओझेल पर्छ। आदिगुरु पर्वको समाप्ति र कपिलको महागमनपछि बस्तीको दिनचर्या यथावत चल्न थाल्छ। हप्ता दिनसम्म सर्वत्र कपिलको चर्चा हुन्छ। गोलघरमा कपिललाई प्रदान गरिएको श्वेत वस्त्रको खूब चर्चा हुन्छ, जुन त्यहाँको एक विशिष्ट उत्पादन हुन्छ। आदिगुरुले यति महत्वपूर्ण कार्यभार सुम्पेको कुरा स्मरण गरी गोलघरको नायकसहित श्रमिकहरू हर्षले गदगद भइरहन्छन्। आदि शिक्षणशाला विज्ञान खण्डका शिक्षक शिक्षिकाहरू र दर्शन खण्डका शिक्षार्थीहरू महाज्ञानी कपिलले कहाँ गई कसरी आदि ज्ञानको प्रचार गर्ला भनी अनुमान लाउन व्यस्त हुन्छन्। आदि आरोग्यशालाका रोगीहरू कपिलले अन्तिम विदाई माग्न आएको कुरा सम्झिरहन्छन्। अन्तिम विदाईको क्षणमा ज्ञानी कपिलले भनेको कुरा सबैको मुटु छुन्छ। बन्धुहरू, म आदिगुरुको सुसमाचार प्रचारार्थ त्यस विश्वमा जाँदैछु जहाँ मेरो आवश्यक हुनेछ। म सधैँ यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र ज्ञान प्राप्तिको कामना गरिरहनेछु। कपिलमय हप्ता यसरी नै बित्छ। अर्को हप्ता आरम्भ भएपछि बस्तीमा चर्चाको सन्दर्भ अचानक बदलिन्छ। सबै प्रेममूर्तिको कुरा गर्न थाल्छन्। आदि मन्दिरमा प्रेममूर्तिकी अघोषित प्रवक्ता मैचाङले यस विशेष कुराको जानकारी आदिमातालाई दिने सुनौलो अवसर गमाउँदिन। ऊ जमुना आएको मौका छोपी कुरा सुनाउँछे। आदिमाता, बस्तीमा जताततै प्रेममूर्तिको चर्चा छ। किन उसले के गर्यो? जमुनाको अन्धो प्रेमबाट मन हटाएको एक हप्ताभित्रै उसले पुनर्विचार सत्रबाट पूर्णाहुति सत्रमा प्रवेश पाएको थियो। अहिले महिना दिन पनि बित्दा नबित्दै उसले यो सत्र पनि उत्तीर्ण गर्यो। कसले भनेको यो कुरा? मार्थालाई विश्वास लाग्दैन। तिमीलाई थाहा थियो पूर्णाहुति सत्र भनेको दर्शन शिक्षणतर्फको सबभन्दा माथिल्लो शोधकार्य सत्र हो, र कुनै पनि विषयको शोधकार्य महिना दिनको छोटो अवधिमा हुनु नितान्त असम्भव छ। सायद यो जमुनालाई चिडाउने उपक्रम हुन सक्छ, मार्था सोच्छिन्। बस्तीमा सबैलाई थाहा भएको यति ठूलो चर्चाको विषयमा पनि आदिमाता विश्वास गर्नुहुन्न। मेरो कुरामा विश्वास नलागे जमुनालाई नै सोध्नुहोस् न। मैचाङको यो खुला चुनौतीले मार्थाको अविश्वासी र मन डगमगाउँछ। तिनी जमुनालाई प्रश्नवाचक दृष्टिले हेर्छिन्। जमुना पहिलेदेखि नै अप्ठ्यारो पाराले घोपिएर बसेकी हुन्छ। उसका भावहीन आँखा भुइँमा लच्छर प्रष्टिएका हुन्छन्। बोली पूर्ण रूपले बन्द हुन्छ। ऊ जन्मजात लाठी जस्तै देखिन्छ। आदिमाता, म त जमुनालाई धन्यवाद दिन्छु। उसले प्रेम गरेर घर गृहस्थीको झन्झटमा फस्न चाहने एक युवकलाई थोकी थोकी ज्ञान मार्गमा धकेलिदिए। जमुनाको दुर्व्यवहार र हेलाले उसको कमर हृदय कति छिया छिया भयो होला। नारी जातिप्रति उसको मनमा कस्तो भाव उत्पन्न भयो होला म भन्न सक्दिनँ। तर अज्ञानी जमुनालाई धन्यवाद छ, जसको हृदयमा प्रेमको कदर होइन हृष्टपुष्ट सुन्दर वा शक्तिशाली पोइ पाउने लालसा मात्रै छ। चुप लाग, नचाहिने कुरा गरिरहन्छे। मार्था साँच्चै नै रिसाउँछिन्। जमुनामा कुनै परिवर्तन देखा पर्दैन। आदिमाता, मलाई बोल्न दिनुहोस्। जमुना जस्तै आइमाईहरूलाई प्रेममूर्तिले सोधेका प्रश्न सुनाउन दिनुहोस्। बोल्दा बोल्दै मैचाङको कण्ठ अवरुद्ध हुन्छ। उसको कुरूप अनुहार भावातेजले विकृत हुन्छ। आदिमाता, महाज्ञानी कपिललाई वर्ष दिनभन्दा धेरै समय लागेको काम प्रेममूर्तिको महिना दिनभन्दा छोटो अवधिमा पूरा गरेर अभूतपूर्व काम गरेको छ। अब केही हप्ताभित्रै उसले आदि ज्ञान प्राप्त गर्नेछ, जन्मान्तरित हुनेछ र सधैँको लागि यो बस्ती छोडेर जानेछ। ऊ कपिल जै यहाँबाट जानेछ, तर छिया छिया भएको हृदय बोकेर ऊ जीवनभर दुःख र पीडाले तडपिरहनेछ। आदिमाता, जमुनालाई उसले बिर्सिसक्यो भनेको होइन, तब किन तड्पिने? मुटुमा छुरा रोपिएको मान्छेले छुरा झिकिदियो भने छुरा बिर्सिदिन्छ, तर छुराको चोट बिर्सन सक्दैन, घाउ बिर्सेर दुख्न छोड्दैन। मैचाङ मान्छे निको होला नि त, उसले मलाई भनिसकेको छ प्रेम र घृणा गर्नु उसको जीवनको लक्ष्य होइन। आदिमातालाई उसले आफ्नो घाउ देखाउन चाहेन होला, तर उसले मलाई भनेको छ मान्छेले सजाय भोग्न कुनै अपराध गर्नु पर्दैन, प्रेम गरे पुग्छ। यो संसारमा म जस्तो सर्वसाधारण मान्छेको प्रेम पाप कहलाइँदो रहेछ, किनभने प्रेम एक सामन्ती मानव अधिकार हो। के भनेको त्यो? मार्थाको मनमा खलबली मचिन्छ। आदिमाता, प्रेममूर्तिले एक दिन मलाई एउटा प्राणी शास्त्र सम्बन्धी पुस्तक खोलेर एउटा तस्विर देखायो। त्यो ध्रुव प्रदेशहरूमा पाइने सिल नामक जनावरहरूको सामूहिक तस्विर थियो। तस्विरमा एउटा हृष्टपुष्ट शक्तिशाली नरसिल आफ्नो वरिपरि 10-15 नारी सिलहरूलाई देखेर एक्लै विहार गरिरहेको थियो। सबै नारी सिलहरू पनि उसको भोगविलासका लागि समर्पित देखिन्थे। तस्विरको एक छेउमा 3-4 दुर्बल र पराजित नरसिलहरू बसेर इखालो दृष्टिले त्यस हृष्टपुष्ट शक्तिशाली सिलको विलासलीला हेरिरहेका थिए। प्रेममूर्तिले मलाई सोध्यो, यस पशु संसार र मानव जातिको सभ्य संसारबीच स्त्री पुरुषको सम्बन्धको रूपरेखामा केही मौलिक र सृजनात्मक भिन्नता हुनुपर्ने तर देखिँदैन, यसको पछाडि लोग्ने मान्छेहरूको हात बढी होला कि स्वास्नी मान्छेहरूको? मैले त्यस प्रेमीलाई कुनै जवाफ दिन सकिनँ। यस्तो कुरा गर्ने मान्छेले कसरी ज्ञान मार्गमा प्रगति गर्दैछ? मेरो विचारमा प्रेमको पीडा बोकेर कोही पनि ज्ञान मार्गमा उन्मुख हुन सक्दैन। पीडाले बाटो छेक्छ, हृदय रोगको झड्का लागेको बेलामा मान्छेले पहाड़ चढ्न सक्दैन। मार्ता खलखली मचिरहेको मनलाई एउटा विश्वास प्रदान गर्न खोज्छिन्। आदिमाथाको कथन सत्य होला जस्तो लाग्छ। मैचाङको स्वर अतिशय नरम र शान्त हुन्छ, अनुहारको तनावपूर्ण विकृतिमा पनि आशातीत सुधार परिलक्षित हुन्छ। तर कुनै कुनै हृदय रोगीले पहाड़ मात्र होइन हिमालय पर्वत नै पनि चढ्न सक्दैन रहेछ। प्रेममूर्ति यसको उदाहरण हो। असम्भव, म विश्वास गर्दिनँ, मार्था जोरदार विरोध गर्छिन्। आदिमाता, मैचाङको स्वर आर्द्र हुन्छ। सुरु सुरुमा जब प्रेममूर्ति यो जमुनाको पछि लागिरहन्थ्यो छाया झैँ भएर, त्यस बेला म उसलाई भन्दै गर्थेँ, जमुना जस्तै चञ्चल युवतीको हृदय यस्तो मौन आत्मसमर्पणद्वारा जित्न सकिँदैन, अरू नै किसिमले कोसिस गर्नुपर्छ। मेरो कुरा सुनेर ऊ आगो हुन्थ्यो र भन्थ्यो, म प्रेम गर्छु। त्यसपछि ऊ असहाय भई आँखाबाट बर्बर्ती आँसु झार्थ्यो। ऊ सोध्थ्यो, यदि प्रेम हुन्छ र त्यो महान पवित्र ईश्वरीय सत्य हो भने त्यो उपेक्षित अपहेलित र असफल किन हुन्छ? के लैला मज्नु रोमियो जुलियट जस्ता युवा युवतीहरू परस्पर यौनाकर्षित हुनुको नाम प्रेम हो? मैले आफ्नो प्रेमका खातिर हजारौं दिनहरू रातहरू रुँदै देवी देवताहरूलाई पुकारे, मसिहा र पैगम्बरहरूसित प्रार्थना गरे। मैले सबैलाई भने कि मलाई जति दुःख दिए पनि देऊ, तर मेरो प्रेमलाई झुटो साबित नगर। कसैले पनि मेरो अन्तःकरणको प्रार्थना सुनेन। सायद ती देवताहरूको अस्तित्व नै थिएन र मेरो प्रेमको पनि अस्तित्व छैन। दुवै झुट अहमका मिठा कल्पना हुन्। आदिगुरुको यो अनाकर्षक शिष्यलाई पहिलेदेखि नै थाहा थियो, प्रेम देहाकर्षक यौनाकर्षक र शक्ति पूजा हो। प्रेममूर्ति असत्य हो, उन्मुक्त भैरवको कामुक्ता सत्य हो।